نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في قرآن مجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد الجود والكرم اللهم صل على سيدنا مولانا محمد وعليه الفضل والمرة اللهم صل على سيدنا مولانا محمد وعليه أصحابه وبارك وسلم أما بعد غور کیا جائے تو ہماری زندگی ہماری آخرت ہماری موت آنے والے سارے حوال قبر حشر جہنم جنت جتنی بھی ساری چیزیں ہیں یہ تین چیزوں پر روٹیٹ کرتی ہیں. تین سوال سارے بھی جتنے ہمارے معاملات ہیں دنیا سے لے کے جنت تک آخرت تک تین باتوں پر جو ہے وہ گھومتے ہیں, صرف تین باتوں پر. کون سی ہیں وہ تین باتیں؟ من ربک, من رسولک, من دینک. تمہارا رب کون ہے؟ تمہارا رسول کون ہے؟ اور تمہارا دین کیا ہے؟ صرف یہ تین سوال ہیں اور پوری ہماری زندگی ہے, اور کچھ بھی نہیں ہے. صرف اس کی تیاری کرنی ہے. اللہ پاک نے ہمیں مہلت دی ہے زندگی کی, 40 سال, 50 سال, 70 سال, 80 سال, 40 سال, 30 سال, 20 سال. شعور سنوارنے کے بعد ہمارا بس ایک کام ہے, صرف ایک کام. وہ کیا؟ کہ تین سوال پکے کرنے. یہ مضبوط ہیں. اگر یہ تین سوال مضبوط ہیں تو ہماری دنیا بھی صحیح ہے, آخرت بھی صحیح ہے, سب کچھ معاملات ہمارے صحیح ہو جاتے ہیں. پہلا سوال تو اللہ سبحانہ تعالیٰ سے اس قدر مضبوط اسٹرانگ تعلق انسان کا ہونا چاہیے کہ ایک لمحہ بھی جو ہے اپنے خالق کی حقیقی سے انسان غافل نہ رہے. رگ رگ روں روں جو ہے اللہ کی طرف متوجہ ہو. مکمل توحید کا غلبہ ہو. غلبہ بھی ایسا غلبہ بلال والا, غلبہ بلالی ہو. کسی حالت کے اندر بھی دوسرا نام نہ ہو, دوسرے کی طرف متوجہ نہ ہو, دوسرے سے آس نہ ہو, بس اس کا ہی جمال ہو, اسی کا کمال ہو, اسی کی شان ہو, اسی کی حیبت ہو, اسی کی عظمت ہو. ہر کچھ ہو جو اللہ سبحانہ تعالیٰ کا, رگ رگ روم روم انسان کے اتر جائے. جس کی یہ کیفیت ہو گئی الحمدللہ, اس کا پہلا سوال پکا ہو گیا. دوسرا سوال, اللہ کے نبی صلی اللہ علیہ وسلم سے اتنی والہانہ محبت عشق اس قدر ہو, آپ صلی اللہ علیہ وسلم سے بے انتہا عشق ہو, والہانہ عشق ہو, آپ کی محبت ہو, آپ کی اطاعت ہو, اس قدر اطاعت اور محبت ہو کہ پوری زندگی ہماری سنت کی باغ و بہار بن جائے. ایک ایک لمحہ ہماری زندگی کا جو ہے وہ تابع سنت رسول صلی اللہ علیہ وسلم ہو جائے. کوئی قدم اور کوئی سانس بھی ایسا نہ نکلے جو تابع رسول کے خلاف ہو. پوری زندگی ہر چیز ہماری جو ہے نبی کریم صلی اللہ علیہ وسلم کی اطاعت کے اندر ڈوب کے رہ جائے. دوسرا سوال پکا. تیسرا سوال دین کا ہے. اللہ کا اور اللہ کے رسول کے احکامات جو ہیں ان پہ عمل ہماری زندگی بن جائے. کوئی قدم بھی ہمارا ایسا نہ اٹھے, امر ہو یا نہیں کہو, کرنے کا ہو یا نہ کرنے کا ہو, کوئی ایک چیز بھی ہماری زندگی کی ایسی نہ ہو جو اللہ اور اللہ کے رسول کی منشا کے مطابق نہ ہو. چھوڑنے والی چیز ہو وہ بھی اسی مطابق ہو. ہماری زندگی کا معیار صرف ایک ہی ایک بنے, ایک ہی ہو, دوسرا نہ ہو. اور وہ معیار کیا ہو؟ قرآن اور سنت رسول اللہ صلی اللہ علیہ وسلم. جب یہ بھی ہو گیا تو تینوں سوال پکے انسان کے ہو جاتے ہیں. یہ ہے تیاری ہماری زندگی کی, اور اس طرح انسان کو چلا گیا تو وہ کامیاب انسان کہلاتا ہے دنیا کے اندر. ان تیاری سے اس تیاری کے لیے جو سب سے بڑی رکاوٹ ہے انسان کے لیے وہ گناہ ہے. جب انسان گناہ کر لیتا ہے تو ان تینوں سوالات پر پردہ پڑنا شروع ہو جاتے ہیں. بڑے طویل قسم کے پردے پڑتے ہیں, بہت گاڑے. اللہ کے ساتھ تعلق کم ہوا, گناہ کیا, اللہ کے احکام کو چھوڑا تو پردہ پڑا. نبی کریم صلی اللہ علیہ وسلم کی سنت کے خلاف زندگی گزاری تو پردہ پڑا. دین کو اپنی منشا اور نفس کے مطابق گزارا تو پردہ پڑا. اتنے گہرے پردے ہوتے ہیں, اتنے گہرے پردے ہوتے ہیں کہ یہ کیا کہ جس وقت انسان سے یہ سوال پوچھا جائے گا تو پردوں کے پیچھے اس کو کچھ نظر نہیں آئے گا. اتنا آسان اس وقت ہم یار کیسے ہم اللہ کو بھول سکتے ہیں, کون نہیں جانے گا اللہ, میں تو پہچان جاؤں گا. لیکن وہ پردے اس قدر گہرے ہوں گے کہ انسان کو شعور ہی نہیں ہوگا, ہوش ہی نہیں ہوگا کہ جواب دے سکے اس کا کہ اللہ کون ہے, رسول صلی اللہ علیہ وسلم کون ہے, میرا دین کون ہے, کیونکہ وہ پڑھتے پڑھ چکے ہوں گے. آپ دیکھیں ایک بیماری نہیں ایسی دنیا کے اندر اس کی مثال ہے کہ انسان کیا بیماری کا نام ہے جب بھولنا شروع کرتا ہے انسان, اور اکثر بڑھاپے میں ہو جاتی ہے. کھانا کھایا اس نے کچھ کھانا کھایا, کہتا نہیں کھانا کھایا, اس کو یہ بھی نہیں پتا میں نے پیشاب کیا یا نہیں کیا, کہتا نہیں میں نے ابھی کچھ کیا ہی نہیں. وہ بھولنا شروع ہو جاتا ہے, اس کی مناظر ایسی دماغ کی آ جاتی ہیں. تو یہ مثال ہے ہمارے سامنے. پتا ہے کھانا ہے, کھانا کھا بھی رہا ہے, سب کچھ ہوش ہے اس کو, لیکن ایک ایسا پردہ پڑ جاتا ہے دماغ پر, وہ کہتا ہے نہیں میں کیا ہی نہیں, میں نے کھایا ہی نہیں ابھی, ابھی تمہیں یہ کام ہوا ہی نہیں مجھ سے. یہ بیماری ہے نا ایک. اس بیماری سے اندازہ لگا لیں کہ جو آج ہم خدا کو پہچان رہے ہیں, ہم کہتے ہیں ہم تو پہچان جی دعویٰ ہمارا ہے, اگر تعلق مضبوط ہوا اللہ سبحانہ وتعالیٰ سے, میں نے بتایا آپ کو, تب تو پردہ کوئی بھی نہیں رہے. اگر پردے پڑے ہوئے تو پھر وہاں کو سمجھ نہیں آئے گا انسان. آج موقع ہے, آج ہمارے پاس زندگی ہے, ان پردوں کو چاک کر دیا جائے, ختم کر دیا جائے. خدا نخواستہ ان پردوں کے ساتھ انسان قبر میں چلا گیا تو میرے بھائی یہ بات یاد رکھنا کہ وہاں پہ معاملہ خراب ہو جائے گا. نہ رب کو پہچان سکیں گے, نہ اللہ کے رسول کو پہچان سکیں گے, نہ اپنے دین کو بتا سکیں گے. حقیقت یہ ہے کہ اس پر محنت کرنی چاہیے ہمیں بہت سنجیدگی کے ساتھ. یہ تین سوال. پہلے سوال کو جھونڈ رہے کہ واقعی میرے اللہ سے اتنا تعلق ہے, کہ واقعی اللہ کے نبی صلی اللہ علیہ وسلم کی میرے تعلق ہے, اطاعت ہے, محبت ہے, آپ کی سنت میں عمل ہے, دین کا میرا سٹینڈرڈ وہی ہے جو قرآن اور سنت کا ہے, کہ اس کے مطابق میں چل رہا ہوں, کہ میرا نفس. بہت آسانی سے انسان جانچ پڑتال کر سکتا ہے, تو پھر کوئی دھوکہ نہ رکھے انسان, پھر فضول کا دھوکہ ہے سارا کچھ, سب دھوکہ بن جاتا ہے انسان کے لیے. وہ پردہ پڑ چکا ہے گناہوں کا, क्योंकि जहां इंसान नाफरमानी हुई एक पर्दा गिर जाता है इंसान, कितना ही छोटा गुनाह करो पर्दा एकदम गिरता है, और वो पर्दा इतना सख्त और गहरा होगा आखिरत में कि हम नहीं पहचान सकेंगे यहाँ पर, रब को नहीं पहचानेंगे, अपने रसूल को नहीं पहचानेंगे, अपने दीन को नहीं पहचानेंगे। आज वक्त अल्लाह ने चाहिए हमें चांस दिया है, जिंदगी के जितने भी लम्हात हमारे पास हैं अल्लाह सुबहाना तआला ने हमें यही करने के लिए काम दिया है। ज़रूरत ज़िंदगी के बाद फारिग होने के इंसान इसी तरफ मशगूल रहे कि मैं इन ताल्लुकात को मजबूत करूँ ताकि कल खानी के साथ मैं निकल सकूँ, कामयाब हो जाऊँ। दुनिया में अल्लाह ताला ने चांस हमें दिया है, आखिरत में चांस से कोई नहीं। अल्लाह की रहमत कब चाहती है इंसान से कि भाई मैं इसको जहन्नुम में भेज दूँ या दोज़ख़ में भेज दूँ। अल्लाह तआला रहमत हर वक्त तलाश करती है इंसान को कि भाई मेरे पास आए, मेरी तरफ झुके, मेरी रहमत उसको ढांप ले, अपने पास छुपा लूँ उसको। इन पर्दों को हटाने के लिए, गुनाहों को ख़त्म करने के लिए अल्लाह पाक ने इतने ज़राए पैदा फरमाए कि इंसान संजीदगी के साथ उस तरफ जाए तो अल्लाह की रहमत सुभान अल्लाह ऐसी है कि भूले से भी इंसान वहाँ पहुँच जाए तो अल्लाह सुभान ताला सच्चाई के साथ उसको वहाँ से उठा लेता है। इतनी अल्लाह ताला की रहमत इंसान के साथ है। लेकिन अफसोस यह है कि जो ज़राए अल्लाह सुभान ताला ने हमारे लिए पैदा किए हैं उसकी रुकावट इंसान की गुनाह बन जाते हैं और उसको रोकते हैं, भाई तुम तो बहुत बड़ा गुनाहगार है, ऐसी मजालिस नेक सब लोगों की सोहबत अच्छे अमाल ये सारे वो ज़राए हैं अल्लाह पाक ने जो इंसान के लिए पैदा किए हैं कि अगर इनमें से किसी वक्त भी बर वक्त पहुँच जाए तो पता नहीं किस वक्त उसका काम बन जाए, चाहे कितना बड़े गुनाहगार हो अगर उस रहमत के साए के अंदर पहुँच गया जो ज़राए अल्लाह सुभान व तआला ने मुकर्रर किए हैं उस मजलिस में पहुँच गया, उस इंसान से उसका ताल्लुक हो गया या उस माहौल में आ गया या ऐसा अमल उसने कर लिया, बस अल्लाह की रहमत तो मुताशी होती है। वो जितने गुनाहों के साथ आएगा अल्हम्दुलिल्लाह अल्लाह उसको कबूल कर लेगा और सारे गुनाह उसके ख़त्म कर देगा। तो यहाँ पहली बात याद रखनी चाहिए इंसान को कि कोई गुनाह भी अल्लाह की रहमत से जो है बड़ा नहीं है, चाहे कितना बड़ा भी गुनाहगार है और उसको मौका मिल रहा है कि मैं इस मजलिस में चला जाऊँ किसी आदमी के पास नेक आदमी उससे मुसाफा कर लूँ या किसी ऐसे अमल को मैं कर लूँ, उसको अगर ये मौका मिल रहा है बिल्कुल ज़ाया ना करे। लेकिन शैतान ये भी धोखा डाले तो बहुत बड़ा गुनाहगार है यार, थोड़ी इस क्या इस तेरे क्या काम बनेगा, तू कैसे में कामयाब होगा, तुझे वहाँ कौन पूछेगा, कभी ऐसा ना सोचे आदमी, बहुत बड़ा धोखा है। फौरन समझ जाए कि भाई बहुत सख्त गुनाहगार हूँ, मुझे पता है बिल्कुल बेअमल आदमी हूँ, बाद में मुझसे नहीं होगा, लेकिन एक मजलिस चल रही है, एक इंसान अल्लाह वाला आया हुआ है या कोई ऐसे अमल मेरे पास है, करने में क्या हर्ज पड़ता है, जाके पीछे बैठ जाते हैं थोड़ी देर लिए बैठ जाते हैं। अल्लाह हो अल्लाह तो इतनी अदा को बहुत पसंद करता है, इतनी अदा को बहुत पसंद करता है, यही आदमी मार खा जाता है, यही मार खा जाता है कि कदम तो बड़ा कम से कम, गुनाहों को देखते अल्लाह की रहमत को देख, अल्लाह की रहमत की तरफ देख, हो सकता है यही तेरा काम बन जाए, तेरा मकसूम यही रखा हो कि आज ही मेरी जिंदगी बदलने का मौका है मैं इसी तरफ चलता हूं, ये तो अल्लाह की रहमत का मामला है, लेकिन गुनाहों को आड़े ले आए कभी ना सोचे, बेशक कितना बड़ा गुनाह उससे हो गया, उसको आधा घंटा पहले हुआ है बहुत बड़ा गुनाह हो गया, लेकिन ऐसा मौका मिल रहा है उसको, कोई ऐसी चीज़ मिल रही है, ऐसी मजलिस मिल रही है, अल्लाह की रहमत का कोई नज़ारा चल रहा है, टांग उड़ा दे, समझते हो कि बहुत सा गुनाहगार हूँ, अल्लाह की रहमत उसको दबोच लेगी इंशाअल्लाह। भाई यजीद बस्तामी रहमतुल्लाह अलैह बस्ताम के अंदर अपनी रहमतों को लुटा रहे थे, बस्ताम एक शहर था, बायज़ीद बस्तामी की शक्ल में अल्लाह ने अपनी रहमतों का समंदर खोल दिया था, दूर और नज़दीक से लोग बड़े बड़े गुनाहगार उस समंदर में आकर गोता मारते थे और पाक और साफ होकर निकल जाते थे। रात और दिन अल्हम्दुलिल्लाह ये काम चल रहा था, दुनिया के हजुम चल रहा था कि एक अल्लाह का दरवेश बैठा है। बायज़ीद बस्तामी अपने वक्त के बहुत बड़े अल्लाह के काबिल में है और हमारे सिलसिले नक्शबंद सिलसिले के अंदर छठे दर्जे पर आते हैं। हज़रत जाफ़र सादिक रज़ी अल्लाह ताला अन्हु के ये खलीफा हैं, नक्शबंदी सिलसिले में आपके शिजरे में हैं ये چھٹے نمبر پر ہیں. اتنے بڑے شیخ تھے کہ حضرت جنید بغدادی رحمۃ اللہ علیہ ان کے بارے میں فرماتے تھے کہ ان کا مقام اولیاء اللہ کے اندر ایسا ہے جیسے کہ جبریل علیہ السلام کا ملائک کے اندر مقام ہے. اور فرماتے تھے کہ جہاں تمام اکابرین اولیاء کا مقام توحید پہ انتہا ہوتی ہے, ختم ہوتی ہے, وہاں سے بایزید کی ابتدا ہوتی ہے. اس درجے کے اللہ نے اس رحمت کا سمندر کھولا ہوا تھا. یہ بتایا نا اللہ کی رحمت اس طرح, اب شعور کی بات ہے نہیں, یا ہم گناہ گار ہیں اسے کیسے ہاتھ ملائیں, یا بڑی شرم کی بات ہے میں تو ابھی فلاں کام کر کے آیا ہوں, میں تو زنا کر کے آیا ہوں, میں تو یہ کر کے آیا ہوں, بالکل نہیں. مست تھی دنیا اور لوٹ رہی تھی الحمدللہ, پورا نور اور نور ہوا تھا بستام کا علاقہ, دن اور رات لوگ اپنی زندگیوں کو منا رہے تھے, تقدیریں بدل رہی تھیں, گناہ دھل رہے تھے, نورانیت کے جناب ڈوبے ہوئے تھے, لوگ نورانی کے اندر شہر ڈوبا ہوا تھا, دور و یاس سے لوگ آ رہے تھے. ہوا کیا, ایک خراب عورت, گندی عورت نے آ کر اسی شہر کے اندر ایک اڈا بنا لیا, اڈا بنا لیا اس نے اپنا. خبر پہنچی از باجز بستانی کہ حضرت یہ کیا ہو رہا ہے, ایک تو دنیا صاف سیراب ہو رہی ہے الحمدللہ, وہاں تہجد اور رات کے ذکر شروع ہیں, اور اس طرف عورت نے آ کے اپنے حسن جو حسن تھا اس کو بکھرانا شروع کر دیا. جیسے رات کے سائے بڑھتے تو درویشوں کے رنگ چڑھتے تھے اللہ کے, اور ادھر کیا ہوتا تھا, اللہ وہاں گناہوں کے بال لگ جاتے تھے, وہاں لائن لگ جاتی اس عورت تک. اس نے اپنا اڈا بنا لیا, اس نے اپنا کام شروع کر دیا اسی شہر کے اندر بستام میں. بڑا شور مچا کہ یہ کیا ہوا, حضرت کتنے بڑے شہر میں یہ کیسی عورت آگے رہنے لگی, اس کا ایسا کاروبار چل پڑا, اتنی فواہش عورت, ظاہر ہے نفس کی جگہ ہے موجود ہے, ہر قسم کے لوگ ہوتے ہیں, وہاں بھی دھیرے دھیرے لوگ اس طرح بھی لائن لگنی شروع ہو گئی, اور اس کے بھی گاہک بننے شروع ہو گئے, ادھر بھی کام کرنا شروع ہو گیا. کسی کو ضرورت نہیں کہ حضرت جا کے بات کرے کہ حضرت یہ تو بڑا معاملہ خراب ہو رہا ہے, یہ تو لوگ عجیب طرف چل پڑے. اللہ کی قدرت, ہوا کیا, اللہ کا یہ درویش ایک دن اپنے مصلی کو کندھے پہ رکھتے ہیں, ہاتھ میں تسبیح پکڑے ہوئے ہیں, چادر ہوڑی, دیکھا شام کا وقت ہے, اور دھیرے دھیرے چلتے ہوئے اس کی کوٹھے کی طرف چلنا شروع ہو گئے. دہلیز پہ جا کے سب سے پہلے نمبر لگانے کے لیے اپنا اس کے گاہکوں میں انہوں نے جا کے دہلیز پہ کھٹکا دے دیا تاکہ نمبر سب سے پہلے میرا آ جائے. اس وقت میں دروازہ کھولا تو حیران رہ گئے, دیکھ یہ کون انسان ہے, اتنا شریف نفس اتنا معلوم ہوتا ہے. تو اس نے کہا بابا جی آپ غلط آ گئے, یہاں آپ جیسے لوگ نہیں آتے, مسجد تو اس طرف ہے. اس نے کہا کس قسم کے لوگ تیرے پاس آتے ہیں, کہتے یہاں تو اور لوگ میرے چاہت میرے عاشق آتے ہیں, آپ تو میرے عاشق نہیں ہیں. اس نے کہا تیرا گاہک ہوں, ابھی تو جلدی آیا ہوں, میں تیرا گاہک ہوں. گاہک کے ساتھ ایسا رویہ کیا جاتا ہے, بتاؤ مجھے اندر آنے دے. وہ حیران, یہ میرا گاہک بن گیا آج, وہ کیسے منع کر سکتی تھی, تشریف لے آئے. ماجد پیچھے دنیا بڑی حیران و پریشان, اللہ کو یہ کیا ہوا, مسیر غلام ہو چلے اتنا بڑا اللہ کا بندہ بھی اس میں ان کے اس میں غائب ہو گیا کیا. اللہ اکبر, ان کا دروازہ بند کر, کہتا ہے یہ تیرا جو سلسلہ ہے کب تک چلتا ہے, کہتے ہیں سحر تک, جتنے بھی تیرے گاہک آتے ہیں اس کی کتنی آمدنی ہوتی ہے, کہتے اتنی آمدنی ہوتی ہے, کہہ لیں گے میں اس سے ڈبل آمدنی دوں گا, آج صرف میں ہی تیرا گاہک ہوں. کہتے ٹھیک ہے, اس سے بھی اور گناہ میں تجھے دوں گا زیادہ ایک, لیکن ایک شرط ہوگی, شرط یہ ہوگی کہ جو میں کرتا جاؤں وہ تم نے کرنا ہے. اس نے سوچا, کہتا ٹھیک ہے مجھے کیا اعتراض ہے, مجھے تو پیسے چاہیے, میرے تو کام یہی ہے, جو آپ کہیں گے وسیع کیا جائے گا, آپ نے اتنے وقت کے لیے مجھے خریدا ہے, ٹھیک ہے. انہوں نے کہا ٹھیک ہے, مجھے دیکھتے رہے جب میں کرتا رہوں تو بھی کرتا رہے. انہوں نے اپنا مصلی بچھایا, اس نے دیکھا کیا کر رہے, اور تو مصلی دیکھتی ہے, اس نے اپنی کچھ چادر بچھا دی, کیونکہ کانٹریکٹ ہو گیا تھا دونوں کا. हो गए, उन्होंने पकड़ा लोटा, वजू करना शुरू कर दिया। उसने वजू करना शुरू कर दिया। वजू करने के बाद वो मसल्ले पे आ गए, वो मसल्ले पे आ गई। उन्होंने नींद बांध ली, उसने भी नींद बांध ली। उन्होंने नमाज शुरू कर दी, उसने अपनी कोई नमाज शुरू कर दी। वादा ये था कि जो मैं करता रहूं और जो मैं करता हूं, जैसे जैसे मैं करता रहूं, तूने भी ये करना है। पैसे मैं दे चुका हूं, कॉन्टेक्ट हो गया। लंबी तलावत के बाद खड़ी रही, वो भी रुकू की तरफ गया, वो भी रुकू में चली गई। सुभान अल्लाह, झुक चुकी थी अल्लाह के आगे। फिर क्याम है, वो भी क्याम में आ गई। अब वो सजदे में गए अल्लाह अकबर, तो वो भी सजदे में चली गई। सजदा कितनी बड़ी चीज है सजदा दोस्तों, कितनी कीमती चीज है सजदा। अल्लाह अकबर, क्या सजदा होगा जब किसी अल्लाह के वली के साथ सजदा किया जाए। इस सजदे की कीमत पूछनी हो तो इमाम हुसैन से पूछें कि सजदा चीज क्या है। हम नहीं पहचान सकते इसकी कीमत को। क़यामत तक के लिए उन्होंने सजदे की कीमत अदा की है इमाम हुसैन ने। पता है आपको, अल्लाह कैसे कैसी बड़ी कुर्बानी दी है इमाम हुसैन ने एक सजदे के लिए। छोटे छोटे शीरखार बच्चे, प्यासे बीबियां, तहार अहले बैत बेपर्दा हुई, जंजीरें पहनी, बाजार में गईं, कत्ल हुए, तीर लगे, खून बहे, रेत रंगीन हो गई खून से। तो इमाम हुसैन ने मांगा क्या उनसे, सिर्फ एक चीज़ कि मुझे एक सजदा करने। इतना सब कुछ देने के बाद उन्होंने एक सजदे को खरीदा था दोस्तों। कितने बड़े बड़े मीनार हैं हमारे मस्जिद के, कैसे कैसे कारपेट बिछे हुए हैं। क्या सोचो कि फजर के वक्त ये मस्जिद कितना कितना उदास होती होगी, क्या सोचती होगी। इसके बड़े बड़े मीनार इस बस्ती की तरफ नजर करते होंगे कि कोई भी चल के आने वाला नहीं है। तरफ कहाँ गए वो लोग जो मेरे इश्क का दावा करने वाले थे। कितने लोग हैं जो फजर की तरफ भागते आते हैं, कितने लोग हैं जो सिजदों से प्यार करते हैं। ये तो सिजदा गाह है हमारी जो हमने बनाई है, तो खूबसूरत जगह। कितने लोगों की पेशानी है जो उसकी कीमत अदा करते हैं। इस मस्जिद की कीमत जो है सिर्फ एक ही है, सबसे बड़ी कीमत मस्जिद की वो है सिजदा। सिजदा सजदा गाह है, इतनी बड़ी चीज सजदा भाई, तो बहुत बड़ी चीज है। कितने शिकायत अल्लाह से करती हुई ये मस्जिद कि कहाँ है मेरे आशिक, कहाँ है मेरे चाहने वाले, कहाँ है मुझे बनाने वाले, कहाँ ये कमकम लगाने वाले, कहाँ ये कारपेट डालने वाले, किधर गए ये लोग, इनकी पेशानी किधर है, कहाँ सोए पड़े हैं, किधर गए। क्या ये अल्लाह के हजूर में शिकायत नहीं करती होगी, क्या इसके मीनार आवाजें नहीं मारते होंगे। मुझे आप सोचें कितने आराम से अपने बिस्तर में पड़ जाते हैं, सोचते ही नहीं कि अल्लाह की मस्जिद हमें देख रही है। इस मुल्क के अंदर कितना बुलंद कर दिया इस्लाम को इस मस्जिद ने, मुझे बताएं। कितने ना मानने वालों की नजरें पड़ती हैं इसकी गुंबद पर, मुझे आप ये सोचें किसने इतना ऊंचा बना दिया इसको, कितना इतना खूबसूरत सेमिनार को बना दिया, कितने लोगों की इस पर नजर पड़ती होंगी जिनको अल्लाह को नहीं मानते लेकिन इस मस्जिद को देख कर अल्लाह को मान जाते हैं। यहाँ कोई लोग हैं, कोई अल्लाह को याद करते हैं, कोई अल्लाह का सजदा करते हैं। लेकिन जिन्होंने आबाद की है उनसे तो जरूर शिकायत करती होगी कि भाई ये लोग क्यों नहीं आते, कहाँ गए ये लोग, किधर हैं। दावे तो बहुत करते हैं, मोहब्बत तो बहुत करते हैं, लेकिन किधर हैं ये लोग, कहाँ गए ये फजर के वक्त जहाँ से दिन की इब्तदा होती है, क्यों नहीं आते मेरे पास। क्योंकि हमारे यहाँ सजदे की कीमत ही कोई नहीं दोस्तों, इसकी असलियत ही नहीं पता, इसकी कीमत ही नहीं पता, इसका मुकाम ही नहीं पता कि कितना बड़ा मुकाम है, कि किस तरह लोगों ने इस सजदे के लिए अपनी जिंदगियों को ख़त्म किया है, सजदे को हासिल करने के लिए और सजदे का टेस्ट लेने के लिए। हज़रत उमर से पूछें कहाँ शहीद हुए थे, मस्जिद में। मस्जिद में शहादत होती, जितने सहाबा आप देखें। तो बहरहाल वही सजदा था जब बाईज बस्तामी ने सजदा किया तो उसने भी सजदा कर दिया। अल्लाह कुछ सब सजदा में इंसान सर रख देता है अल्लाह के हजूर में, शायद वो उसकी वक्त था और घड़ियाँ थी। तो सजदे के अंदर बाईज बस्तामी कहते हैं कि मेरे मालिक यहाँ तक लाना तो मेरा काम था, दिल को बदलना तेरा काम है। सुभान अल्लाह। ये कहने के बाद बाईज बस्तामी अपना सर उठा रहे हैं और वो औरत भी جو بہت ہی فحش اور گندی عورت جس وقت سجدے میں جا رہی تھی, اب اللہ کی ایک بہت بڑی ولیا بن کر اپنے سر کو اٹھا رہے, زندگی بدل چکی تھی اس کی. صبح شام, صبح سحر کا وقت بھی ہو گیا تھا, ان کا کنٹیکٹ بھی ختم ہو گیا تھا, یہی کنٹیکٹ تھا ان کا. اذانیں گھوم رہی تھیں پوری فضا کے اندر, اب باجیز بستامی نے اپنا مصلی پکڑا, کندھے پہ رکھا, ہاتھ میں تسبیح پکڑی, آرام سے آہستہ آہستہ وہ سیڑھیوں سے اتر رہے تھے اور اس مصلی کے اوپر ایک اللہ کی بہت بڑی ولیا سجدوں کے ساتھ, سسکیوں کے ساتھ اللہ کو یاد کر رہی تھی. یہ تھا سحر جو زندگی کے بدل گیا اس کا. تو میرے بھائیوں, اللہ کی رحمت اس طرح بہانے ڈھونڈتی ہے, کہاں ایک فحش عورت, کہاں دنیا گندے ہجوم, اور کہاں اللہ کی اس رحمت کو اس نے پہچان لیا کہ واقعی جو اللہ والے ہوتے ہیں اللہ والے ہوتے ہیں. تو میرے بھائیوں, کہنے کا یہ مطلب تھا کہ اللہ ہمیں ان تین سوالوں کی جو ہے توفیق عطا فرمائے کہ ہم اس میں محنت کریں, گناہوں سے بچیں, بھول جائیں اس چیز کو, سب دھوکے ہیں. اگر یہ تین سوال پکے نہ ہوئے جس طرح میں نے آپ کو شروع میں بتایا, اللہ سے وہی تعلق نہیں ہے جو اللہ چاہتا ہے, سرکار دوست وہ تعلق نہ ہوا جو اللہ چاہتا ہے, دین کے ساتھ ہماری وہ نسبت نہ ہوئی جو اللہ چاہتا ہے, اس کا مختصر میں نے آپ سے بات کی کہ یہ اسٹینڈرڈ ہے, تو پھول جاؤ کہ ہم تین سوالوں کا جواب آخرت میں دے چکیں گے. اپنے آپ کو سنوارنے کے لیے, بنانے کے لیے یہ جو ذرائع اللہ پاک نے بنائے ہیں, کسی مجلس میں, کسی اللہ والے کے پاس, کسی نیک انسانوں کے پاس ضرور جائیں, ضرور وقت لگائیں, گناہوں کو نہ دیکھیں بلکہ اللہ کے فضل اور اس کی رحمت کو دیکھیں. اللہ تعالیٰ ہم سب کو توفیق نصیب فرمائے.